जी हाँ, उकड़ो बैठना भी सुन्नत है। क्यों उकड़ो बैठना क्यों नहीं बोलना? बोल सकते हैं। साफ है दस्तर का मतलब ये है कि साफ दस्तर ही बिछाना। दस्तर जो है ना, ऐसा दस्तरखान की असल लाजिक ये है कि उस पर कुछ गिरा तो उठाने के काबिल रहना, वो उठा के खाने के काबिल रहना, वैसा ही दस्तरखान बिछाना। अगर वो उसके ऊपर गिरी हुई चीज़ अपन लेके नहीं खा सकते हैं तो वो दस्तरखान नहीं बिछाने का है। नहीं, वो आदाब में से नहीं है, वो फ़राइज़ में से है। वो अगर किसी दूसरे को उसकी वजह से तकलीफ़ हुई तो हराम हो गया। इतना नाजुक है वो मसला, शदीद है वो बातों, तकलीफ़ पहुंचाना हराम है। तो ऐसी हरकत हराम है जिससे तकलीफ़ पहुंचे।
एक मस्जिद में तालीम में सुना था, रोटी ऐसा एक हाथ से तोड़ना बिदत है, तो कितनी किबर की अलामत है, तो सही है?
किबर का ताल्लुक अंदर से है, किबर का ताल्लुक अंदर से है। आदमी के कल्ब की सिफत है वो, उसके आसार फिर अमल से जाहिर होते हैं। तो वो आसार में समझ में आना सामने वाले को कि इन्हें किबर कर रहा है। इसमें रोटी एक हाथ से तोड़ने की जरूरत पड़ी, एक हाथ से तोड़ दो हाथ से तोड़ना पड़ा तो दो हाथ से तोड़ना, दूसरा हाथ खाने में पीने में रोटी में बोटी में लग सकता है। दोनों हाथ धोने की सुन्नत है ही इसलिए कि मदद के तौर पर दूसरे हाथ को इस्तेमाल करने की ज़रूरत पेश आ सकती है। अरबों में जो है ना, वो गोश्त छोटे छोटे बोटियाँ बनाने का रिवाज नहीं होता था ना, हड्डियाँ वैसे बड़ी हड्डियाँ भी होती थी, तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम दोनों हाथ इस्तेमाल करके हड्डी से बोटी छुड़ाते थे, रिवायतों में मिलता है। तो इससे उलमा ने यह बयान किया है कि वो जो दो हाथ धोने की सुन्नत है उसका राज ही ये है कि दूसरे हाथ को अगर ज़रूरत पड़ जाए इस्तेमाल करने के लिए तो लगा सकते हैं। ऐसा नहीं है कि सिर्फ सीधा हाथ ही इस्तेमाल होना है, इस्तेमाल सीधा हाथ ही करना चाहिए, मदद के तौर पर दूसरे हाथ को इस्तेमाल किया जा सकता है। इसलिए उसकी सफाई सुथराई का भी अहतमाम करना, इसीलिए उसका धोना सुन्नत है। वो खाने का वुजू कहलाता है, बरकत ताम अलवुदू कबलहु अलवुदू बादहु, एक हदीस है। खाने की बरकत उससे पहले वजू है, उसके बाद वजू है। तो उससे पहले वजू से मुराद हाथ धोना कुल्ली करना है, और उसके बाद वजू से मुराद हाथ धोना कुल्ली करना है। वो वजू इस्तेलाही नहीं है, नमाज वाला वजू नहीं होता है। तो बाद में भी हाथ धोना बरकत की चीज़ है, पहले भी हाथ धोना बरकत की चीज़ है, और इस हाथ धोने में हाथ धोना और कुल्ली करना है। और कुल्ली करने में जो है, अगर मेज़बान हाथ धुला रहा है उसके बर्तन में नहीं कर देना कुल्ली, ये मुस्तकरह चीज़ नापसंदीदा चीज़ है। पहले बड़े मुज़ाकरे इसके होते थे, तब जब शुरू में तबलीगी जमातें आती थी हम देखते थे, और बहुत ही उसका बड़ा फ़ायदा होता था। यानी जमात वालों के खाने के अंदाज़ को देख के घर वाला या दाई जो है ना मेज़बान मुतासर हो जाता था। उनका खाने का अंदाज़ इतना प्यारा होता था, इतना अंदाज़, इतना इत्तेफाक होता उसमें, इकराम खाने का होता, इकराम करो भाई बोल के एक जुमला बोल देते थे अमीर साहब। मेज़बान को नहीं समझ में आता था, पूरी जमात को समझ में आता था। पूरी जमात को समझ में इस तरीके से आ जाता था कि अंदाज़ा लगा लेते थे कि एक कटोरा सालन है, जमात 10 आदमियों की है। अगर अमीर साहब की ज़ुबान से निकल जाता इकराम करो भाई, तो वो एक कटोरा सालन 10 आदमियों के बीच में थोड़ा बच जाता था। इकराम का मतलब ये होता है कि लिहाज से लेना है, इस सालन में बस हो जाना है सबको, और उसमें भी थोड़ा सा बचा देना है ताकि घर वाले को ये अंदाज़ा हो कि इनको बस हो गया, रोटी खा लिए, चावल लाओ, बोटियाँ नहीं हैं, ज़रा बोटियाँ डाल के लाओ। ये पहले मुज़ाकरे में ख़ासतौर पर ये चीज़ें आती थी कि ऐसी कोई छेड़छाड़ नहीं होना, मेज़बान के नफ्सियात से छेड़छाड़ नहीं होना, परेशानी नहीं होने का है, उन्हें घबराना नहीं, उसका सालन भी थोड़ा बच जाना, उसकी रोटी भी थोड़ी बच जाना, जमात अगर ज़्यादा भी है बड़ी भी है तो। पूरा साफ कर दिए, तो उसको ये एहसास हो जाता है कि जमात वाले को खाना कम पड़ा शायद, भले से हमको खाना वाकईतन कम पड़ा हो, लेकिन उसको ये महसूस नहीं होना है कि हमको खाना कम पड़ा है। इकराम मौलाना उमर पालनपुरी फरमाया करते थे, इकराम का एक पहलू ये भी है कि जमात में जो साथी हैं, अच्छी चीज़ जो खाने की है दस्तखान पे, वो साथी को ज़्यादा मिल जाए, बोटी है मिसाल के तौर पर, उसको मिल जाए मुझे न मिले, वो खा ले, मगर वो खाने का, वो खिलाने के अंदाज में भी एक थोड़ा सा लिहाज होता है। बाद लोग अपने खाने हुए सीने हुए हाथ से तोड़ तोड़ के बोटी सामने वाले को देते रहते हैं, अब उन्हें कैसा रद्द करना समझ में नहीं आता और कैसा खाना ये भी समझ में नहीं आता, उसने खुद खा रहा है, अगर उसकी आदत है उन्हें खा ले सकता है दूसरे के हाथ की तोड़ी हुई बोटी तो कोई बात नहीं है, लेकिन अक्सर तबीयतें इसको गवारा नहीं करती। आजकल तबीयतों में इसका एक बर्तन में खाने की आदत नहीं रही, तो आपका हाथ जो ख़राब है अपने हिसाब से, ख़राब से मुराद मुलव्वस है सालन सालन से खाने से, अब उससे बोटी तोड़ के दे रहे हैं किसी को, नहीं खा सकता सामने वाला आदमी। आजकल एक गिलास का पानी पीने की आदत नहीं रही, एक प्लेट में खाने की आदत नहीं रही, तो खाने की आदत डालना धीरे धीरे वो एक अलग सुन्नत है। एक प्लेट में खाना मसनून है, अपने सामने से खाने का जो राज है ना, खाना सुन्नत, सामने से खाना बोले होंगे बयान में मुजाकरे में, तो क्या सुना है आप जब से मुजाकरा करूँ मुजाकरा करूँ बोलते बोला कहते ना
आपसे सुनना
चाहिए। अरब के अंदर आज भी वो है
बड़े बर्तन में खाते,
बड़े बर्तन में खाते और अपने गोश्त के टुकड़े में से तोड़ के पूरों को
देते, उनको आदत है, जिनको आदत है उनके लिए सही है, जिन अजमियों को इसकी आदत नहीं होती, तो अपन ये अंदाज़ा कर लेना पहले कि इनको इसकी आदत है कि नहीं है, तो अगर नहीं है तो फिर नहीं देना, क्योंकि फिर वो बेचारा खा नहीं सकता, उसकी तबीयत बैठ जाती है और जो खाना चाह रहा है वो भी नहीं खाता उन्हें, जिस चीज़ से तोड़ के देना है उस चीज़ से तोड़ के देना। अपने सामने से खाने का मतलब ये है कि खाना एक प्लेट में खाना, कई लोग जैसे ये थाले होते हैं ना, थाल में खाना सुन्नत है। असल साहबा ने कहा था कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम खाना बस नहीं हो रहा, तो फरमाया शायद तुम लोग अलग अलग खाते, ये फरमाया आपने, एक प्लेट में खाओ। एक रिवायत में ये भी आता है कि खाना खा रहे हैं लेकिन ताकत नहीं बन रही, सेहत अच्छी नहीं हो रही, तो भी आपने ये फरमाया था कि शायद तुम लोग अलग अलग खाते हो, एक प्लेट में खाओ। आप अलग अलग प्लेट में खा लो और एक प्लेट में खाओ, फौरन महसूस करेंगे आप कि एक प्लेट, एक साथ प्लेट में खाया हुआ खाना आपकी मकदार में ज़्यादा रहेगा, थोड़ा आप ज़रा ज़्यादा खा लेंगे, चंदी वाले ज़्यादा खा ले जाते हैं उसमें, क्योंकि सब मिलके खा रहे होते हैं ना, तो देखा देखी भी आदमी भूसे खामा करते रहता है, हाँ महसूस नहीं होता ज़्यादा खा लेते, उसमें जो है ना दूसरे को अहम चीज़ मिल जाए, अहम बोटी उसको मिल जाए, बोटी अगर कम है तो उसको मिल जाए। अगर हर आदमी ये कोशिश करे कि उसको मिल जाए तो हर आदमी को ज़्यादा से ज़्यादा मिलता खाने को, और अगर मेरे को मिल जाए बोले तो जिसको मेरे को मिलने की ख्वाहिश होती उसको भी कम मिलता, दूसरे को भी कम मिलता, क्योंकि एहसास है इसमें, उन्हें सबका इनका उनका खाने के बावजूद भी उसकी नज़र दूसरे को हाथ में जो चीज़ गई उस पर रहती है, अरे उसको मिल गया उन्हें ले लिया मेरे को तो मिला ही नहीं, तो ये भी एहसास महरूमी में रहता है, दूसरा तो अपने हाथों से अपने आँखों से देख ही रहा है कि वो तो महरूमी हो रहा है दूसरा खा जा रहा है। एक आदमी अपना लड्डू तोड़ तोड़ के चार आदमियों को जब देता है ताकि चार आदमी खा लें, तो उन चार को ये फिक्र होती है कि ये एक लड्डू कम अज़ कम खा ले, तो उसको चार लड्डू मिलते हैं, उसने ख्वाहिश की आप खा लें थोड़ा, आप खा लें आप खा लें आप खा लें आप खा लें, उनके दिल में उसके दिल में इज्जत आई। अब हर एक ये चाह रहा है कि आप खा लें, तो आप उसने भी आपको खिलाया उसने भी आपको खिलाया उसने भी आपको खिलाया, आपको तो चार मिल गए। ये इकराम के इस तरीके में बरकत इस तरह से है, जब इशार करके दूसरे को देते हैं तो वो पलट के चीज़ अपनी तरफ ज़्यादा होकर आती है, क्योंकि फिर हर एक के दिल में हमदर्दी का जज्बा आता है। और क्या है हज़रत, और कुछ जहन में है? हाँ बीवी बच्चों के साथ में भी एक थाल में खाना, हाँ दिमाग पूरा बीवी बच्चों में ही है। नहीं कोई ऐसी बात नहीं, तोड़ सकते।
खाने के बाद दुआ पढ़ने का हिसाब रहेगा कि अल्लाह का, अल्हम्दुलिल्लाह।
ہاں نام عالِ نواب، جی بالکل، جو فضائل ہیں وہ تو کتابوں میں تھے، معلوم ہو جانا چاہیے، ذہن میں نہیں ہیں بعض چیزیں، لیکن بہرحال ظاہر ہے کہ ان دعاؤں کی بڑی فضیلت ہے. جی یاد آیا، اس میں یہ فضیلت ہے. جی ہاں چیز ہے بلکہ معلوم ہوا تو منگا سکتا، اندازہ ہو جائے تو.
وہ بھی مذاکرے میں آ گیا، خدمت والا کو آرڈر نہیں دینا، تن بھی خدمت والا آپ نہیں تھے.
مہمان گئے تو سوال کس
چیز کا کر سکتے؟ معاون کا سوال کر سکتے، معاون جس کے مانگنے سے حرج نہیں ہوتا، پانی ہے، نمک ہے، اور اس میں بھی اس کا اندازہ کر لینا کہ اس کے بعد ہو ہے نہیں ہے یہ چیز. ایسی کسی بھی چیز کے سوال میں احتیاط کرنا کہ اگر وہ کہے کہ میرے پاس نہیں ہے تو آپ نے مانگا اور اس نے کہا نہیں ہے تو آپ کو بھی شرمندگی، اس کو بھی شرمندگی، تو اس سے تھوڑا سا احتیاط کرنا ہوتا ہے. تو چونکہ عام طور پر نمک ہے، پانی، اس دوسری اس طرح کی چیزیں جو ہوتی ہیں وہ معاون میں آتی ہیں، اور ان کے مانگنے میں کوئی حرج بھی نہیں ہے، کوئی برا بھی نہیں مانتا، اور ہوتی بھی ہیں یہ سب چیزیں، تو وہ بھی اس انداز میں کہ اگر ہو تو تھوڑا لے آؤ، ہو سکتا ہے کہ مل سکتا ہے کہ یہاں قریب میں کہیں ہے کیا. بعض مرتبہ ہے نمک لیکن دوسری جگہ رکھا ہوا ہے، اب آپ کے وہاں سے جا کے لانے کا مسئلہ ہے، تو ایسی چیزیں مانگ سکتے ہیں. معاون میں غیر معاون میں جو فرق ہے، اسی وجہ سے دعوت کے اصولوں میں سے یہ بھی ہے کہ مانگنا نہیں، اور یہ بھی ہے کہ بغیر پوچھے لینا نہیں. اب یہ دونوں کو کیسے جمع کریں گے آپ؟ سوال نہیں ہونا، اشراف نہیں ہونا، ہے نا بھائی، سوال نہیں ہونا، اشراف نہیں ہونا، اور دوسرے کی چیز بغیر پوچھے کے استعمال نہیں کرنا، اس کا مطلب پوچھ کے کر سکتے ہیں، اس کا مطلب مانگ سکتے ہیں. نہیں مانگنا بول کے پہلے بولے آپ، اب بعد میں یہ بول رہے ہیں کہ بغیر پوچھے کے نہیں کرنا، مطلب پوچھ کے کر سکتے، اس کا مطلب مانگ سکتے. تو یہ دونوں میں کیا جوڑ ہے؟ ان دونوں میں یہی جوڑ ہے کہ جو اہم چیز ہوتی وہ نہیں مانگنا، جو غیر اہم چیز ہوتی ہے معاون میں ہوتی ہے وہ بغیر پوچھے کے استعمال نہیں کرنا، اس کو مانگنا مانگنا نہیں ہوتا. لوٹا ہے، کوئی گھسنے والی چیز نہیں ہے، خراب ہونے والی چیز نہیں ہے، ٹارچ ہے، چپل ہے، تارت کو جانے کے لیے، آنے کے لیے، باہر جانے کے لیے، آنے کے لیے، تو یہ بغیر پوچھے کے نہیں لینا. سوئی تاگا ہوتا ہے، بغیر پوچھے کے نہیں لینا، کیونکہ اس کو بھی عین اس وقت میں ضرورت پڑ سکتی ہے. اور پھر یہ کہ آپ لانے کے بعد میں وہیں نہیں رکھے اس کو، اور وہ ایک جگہ رکھا ہوا تھا، اس کو فوراً جا کے وہ اس جگہ تلاش کرتا ہے، نہیں ملے گی چیز تو گھبرا جائے گا، ارے بھائی میری چیز کدھر گئی. اتنی بھی تکلیف نہیں ہونا ہے کہ ارے بھائی میری چیز کدھر گئی، تلاش کرنے پر مل گئی دوسری جگہ، لیکن ہمارے غلط رکھنے کی وجہ سے اس کو یہ ہوا. ہم جانتے ہیں اس بات کو کہ اتنی بے چینی اور اتنا ڈسٹرب ہونا بھی گناہوں کا کفارہ ہے، چونکہ یہ تکلیف ہے ایمان والے کو. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ آدمی دوسری جیب میں چابی رکھا اور پہلے جیب میں تلاش کرا، ارے میری چابی کدھر گئی، بلکہ جو اس کو ہیبت ہوتی ہے تھوڑی سی، یا یہ کہ ایک سر وہ سوال آ جاتا ہے دماغ میں تب پریشان کن، پھر بائیں ہاتھ میں جیب میں ہاتھ ڈالنے پر وہ مل جاتا ہے، تو اتنی جو زحمت ہوئی یہ بھی گناہوں کا کفارہ بنتا ہے. تو گناہ کا کفارہ کیوں بنا؟ ایمان والے کو تکلیف ہوئی، تو ایک دوسرے ایمان والے سے اتنی تکلیف ہونا بھی صحیح نہیں ہے، اتنا اہتمام کرنے کا ہے. خروج میں ساتھیوں کے ساتھ میں اصل اخلاق سیکھنا ہی اصل چیز ہے، خروج میں ساتھیوں کے ساتھ اخلاق سیکھنا ہے. ہم اپنے آپس میں ایک دوسرے کے ساتھ اخلاق سے نہیں رہ سکے تو کسی کے ساتھ میں بھی نہیں رہ سکتے. یہ تو اللہ کے راستے کا مہمان ہے، اب میں اللہ کے راستے میں نکلا ہوا ہوں بلکہ ذہن میں نہیں رہنا، مطلب وہ دوسرے اعتبارات سے رہنا، مگر میں بہت قابل اکرام ہوں، قابل لحاظ ہوں، قابل خدمت ہوں، یہ اس اعتبار سے نہیں. دوسرے جتنے ساتھی نکلے ہوئے ہیں وہ سب اللہ کے راستے کے مہمان، اللہ کے مہمان ہیں، اللہ کے رسول کے مہمان ہیں، اللہ کے راستے میں ہیں، فرشتے ان کے نیچے پر بچھا رہے ہیں، اپنے پر ان کے جسم پہ پر جو ہے نا لگاتے ہیں برکت حاصل کرنے، مانوس انس حاصل کرنے کے واسطے، ان کے ایک ایک عمل پر اللہ تعالیٰ کے ہاں ثواب بڑھا ہوا ہے، دین کی خدمت میں وہ لگا ہوا ہے. تو وہ پہلو ذہن میں دوسرے کے بارے میں آتے رہنا، تو دوسرے ساتھی کی عزت اور اس کا احترام سامنے آتا، اور اس کی جو کمزوریاں ہیں وہ دبتی رہتی ہیں. کمزوریوں سے تو سب کو ہی بھرے ہوئے ہیں، سبحان تو اللہ کی ذات ہوتی ہے، سبحان بے عیب تو اللہ پاک ہے، ہم تو سارے عیب دار ہیں. تو جب ساتھیوں کے اندر کمزوری ہوتی ہے تو اس کمزوری کو برداشت کیسا کرنا ہے، نظر انداز کیسا کرنا ہے، اس کے باوجود اخلاق سے کیسا رہنا ہے، تو وہ جو عزت والا پہلو اسلام نے اس کو دیا ہے، اس کے اس عمل کی وجہ سے حق تعالیٰ نے اس کا جو مرتبہ بتایا ہے، حضور پاک صلی اللہ علیہ وسلم نے جو مرتبہ بتایا ہے وہ سوچنے کا ہے، اس سے ہمارا اس کے ساتھ میں اخلاق سے رہنا اچھا ہو جاتا ہے، آسان ہوتا ہے. ساتھیوں کے ساتھی جو اللہ کے راستے میں نکلے ہوئے ہیں، سب سے بہترین اخلاق سیکھنے کا میدان ہے وہ، اور سب سے بہترین تشکیل کا میدان ہے وہ. نکلا ہوا ہے انہیں، فارغ ہے اس وقت. جو دوسرا مسجد میں اپن جس کو پکڑ کے تشکیل کرتے ہیں، انہیں فارغ نہیں ہے، اس کا ذہن الجھا ہوا ہے. رائسین میں ایک مرتبہ جماعت میں ہم گئے ہوئے تھے، بھوپال کے پاس ہے رائسین، تو وہاں پہ بڈھے بہت تھے حضرت یوسف سر رحمۃ اللہ علیہ کے زمانے کے، اس کا مذاکرہ یاد ہے میرے کو. اس نے کہا تھا کہ آپ کی تشکیل کا سب سے بہترین میدان آپ کی جماعت کے ساتھی ہیں، کیونکہ دوسروں سے تو جب ہم تشکیل کرتے ہیں نا تو انہیں بیزی ہے، بیوی بچوں میں بیزی ہے، کاروبار میں بیزی ہے، وہ بھی صحیح ہے، کرنا اس کی بھی ہے تشکیل، لیکن یہ ساتھی جو اللہ کے راستے میں آیا ہے اس کی برکتیں لے رہا ہے، اللہ کے راستے میں آیا ہے، ذہن اس کا فارغ ہے، یکسو ہے، اگر اس کو جو تین دن کے لیے آیا یا 40 دن کے لیے آیا، اس کو 4 مہینے کے لیے ذہن بنانا بہت آسان ہے. 40 دن والے کو 4 مہینے کا ذہن بنانا بہت آسان ہے، تھوڑی سی محنت سے. ابھی فی الحال انہیں ساتھ میں نہیں کر سکا 4 مہینے، مگر 4 مہینے کا دماغ لے کے جا سکتا ہے کہ مجھے 4 مہینے جانا ہے، تیاری پہلے سے کر لے سکتا ہے، آمادہ ہو کے اپنا نام لکھا دے کے کہ ہاں میں اگلے سفر میں 4 مہینے کے لیے تیار ہوں، فلاں وقت سے جاؤں گا، ابھی سے ذہن بن سکتا ہے اس کا. تو اخلاق کی مشق ہے ساتھیوں کے ساتھ میں رہنے کا، ساتھیوں کے ساتھ میں معاشرت کا مذاکرہ کہتے ہیں اس کو، معاشرت بالمعروف، حسن اخلاق، اپنے ساتھیوں کے ساتھ میں کیسے رہنا ہے. اکرام مسلم کیا ہے؟ اکرام مسلم کا میدان ساتھی ہیں اصل، پھر اس کے ساتھ مسجد والے بھی ہیں جس مسجد میں ہم جائیں، پھر دوسرے لوگ بھی ہیں، پھر عام مسلمان بھی ہیں. عام مسلمان میں شرابی کبابی بھی ہیں. اکرام مسلم کا سبق اس لیے پڑھاتے ہیں کہ اگر مسلمان شرابی سے گشت میں ملاقات ہو جائے تو اس کی تحقیر دل میں نہیں آنا ہے، چونکہ اس کے سینے میں بھی کلمہ ہے. اگر کیچڑ میں کوئی ہیرا پڑ جائے تو وہ ہیرا ناقابل اکرام نہیں ہو جاتا، بس خالی اس کو دھونے کا کام باقی رہتا ہے. تو شراب میں لپٹا ہوا ہے بھی تو اس کے سینے میں کلمہ ہے. تو جب باہر شراب کی حالت میں، جوئے کی حالت میں، فسق و فجور کی حالت میں ایک اپنے کو مسلمان ملا تو اس کی بھی بے عزتی دل میں نہیں آنا ہے، بے اکرامی دل میں نہیں آنا ہے، تحقیر دل میں نہیں آنا ہے، حتیٰ کہ اپنے کو اس سے اچھا نہیں سمجھنا ہے، وہ گناہ کبیرہ ہے. اس سے اپنے کو اگر اچھا سمجھ لیے یہ گناہ کبیرہ ہے، نہیں سمجھ سکتے ہم کو، کیا پتہ وہ اللہ کا ولی ہو جائے توبہ کر کے اور ہم شیطان کی باتوں میں آ جائیں، جو کچھ بھی تھا سب چلا جائے، ایسا بھی تو ہو سکتا نا. تو تحقیر اس نہیں آ سکتی اپنے دل میں، گناہ ہے کبیرہ ہے، وہ کبیرہ گناہ بول کے بولے تو وہ اور شراب پینا برابر ہے. اپنے کو ہمیشہ چھوٹا سمجھنا ہے، ہر ایک سے چھوٹا سمجھنا ہے، شرابی کبابی سے بھی چھوٹا سمجھنا ہے، کیونکہ کچھ پتہ نہیں ہمارا انجام کیا ہے، وہ ہمیں نہیں پتہ، اس کا انجام کیا ہے وہ بھی نہیں پتہ ہے. کیسے کیسے لوگ کیسے کیسے ہو گئے. حضرت بشر حافظ شراب کی دکان کو تو جا رہے تھے نا، شراب پینے جا رہے تھے، اتنے بڑے بزرگ ہمیشہ شراب پینے کے عادی تھے، سب سے زیادہ چکر ان کا شراب کھانے کا ہی لگتا تھا، شراب لینے کے لیے جا رہے تھے اور شراب پی کے واپس آ رہے تھے. ایک کاغذ کا پرزہ نظر پہ پڑا، اس پہ اللہ لکھا ہوا تھا. تو مسلمان ہے نا، دل میں عزت ہوتی ہے، فوراً ان کے دل میں آ گئی بات، پیروں میں آ رہا ہے، اللہ کا نام ہے، کون لکھ کے بیوقوف ڈال دیا، کہ اٹھائے آنکھوں سے لگائے، چومے، اس کے بعد میں اس کو خوشبو لگائے، اس کے بعد میں اس کو ایک عزت کی جگہ پہ رکھ دی، بس اس ادا پہ اللہ کو پیار آ گیا. اللہ نے طے فرما دیا کہ تو نے میرے نام کی عزت کی ہے، میں تیری عزت پوری دنیا سے کراؤں گا. اتنی عزت کروائی اللہ پاک نے ان کی कि जिस जगह पर वो चलते थे उस जगह कोई गाय भैंस अपना गोबर नहीं डाल सकता था, और उनके उनको अल्लाह ताला का इतना अदब, इतनी इज्जत आ गई थी, इतनी मारिफत आ गई थी कि ज़मीन पे वो चप्पल पहन के नहीं फिरते थे। अल्लाह मियाँ के फर्श पे कहीं को चप्पल पहनू बोलते थे, हाफी उसी लिए कहते हैं उनको। तो जो शराबी थे वो विलायत में कहाँ तक चले गए, तौबा की तौफीक भी हो गई, तक़वा तहारत भी आ गया, साहिब करामत हो गए। एक चरवा जंगल में जानवर चरा रहा था, अचानक कहने लगा बिशर हाफी का इंतकाल हो गया गालिबा। बोले तेरे को कैसे मालूम, तो बोले मेरे को मालूम हो गया। तो बोले कैसे मालूम हुआ, तो बोले मेरे जानवर जिस रास्ते से जाते हैं बिशर हाफी भी उसी रास्ते से जाते हैं, तो जब जानवरों को गोबर करना होता है तो वो हटके करते हैं, और आज हमारे जानवर जो है ना यहीं कर रहे हैं। इसका मतलब ये कि जो इस पे चलने वाला बंदा था वो नहीं है दुनिया में, उनकी मौत का पता चरवाहे ने लगाया जानवरों के गोबर से। बोल नहीं सकते किसी के बारे में। हबीब आजमी सूद खाते थे, बहुत बड़े सूदखार थे हबीब आजमी, बड़े अल्लाह वालों में से हैं हबीब आजमी, बिशर हाफी जैसे अल्लाह वालों में से हबीब आजमी भी, मगर बिशर हाफी में शराब का मसला था, हबीब आजमी में सूद का मसला था। इतने ज़्यादा उनके पास सूद का निज़ाम था कि अगर कोई सूद के पैसे नहीं दिया तो उससे उसके घर का सालन उठा के ला लेते थे उसमें हिसाब में, आज पैसे नहीं दिया ना तू गोश्त पका हुआ है तो ला दे दे इधर। अब जो आदमी इतना बारीक हिसाब रखता हो ज़ाहिर है कि उसके बारे में लोगों का तासुर क्या होता था। अल्लाह पाक ने तौफीक अता फरमा दी, साहिब हो गए, अहले विलायत में से हो गए, बड़े औलिया अल्लाह में से हुए हैं हज़रत हबीब आजमी रहमतुल्लाह अलैह। बड़े बड़े गुनहगार लोग जो है ना बड़े मर्तबे के वली हुए हैं बाद में, छोटे मर्तबे के भी नहीं, कुछ वली शुरू से भी रहे हैं, कुछ वली ऐसे गुनाहों में नहीं पड़े हैं बस उसके बाद भी अल्लाह पाक ने विलायत दे दी, कुछ ऐसों को भी विलायत मिली। फुज़ैल इब्ने अय्याज हैं, डाकू थे सबको पता है, बहुत बड़े डाकू थे, मगर उनके गैंग की बड़ी अजीब खसूसियत थी, उनके गैंग में शरीक होने की शराइत में से पांच वक्त की नमाज थी। जो नमाजी नहीं है वो गैंग में नहीं आ सकता, लूट मचाना अपना काम है, लूटते बराबर थे। जिस रास्ते में फुज़ैल रहते बल्कि मालूम होता उस रास्ते में मुसाफिर जाने की हिम्मत नहीं करता था, भाई उधर फुज़ैल है कहते बोल। एक मरतबा एक छत के ऊपर चढ़ गए उतरने के वास्ते, घर में उतरने के वास्ते रात वही काम होता ना अभी लोगों का, तो वो कोई घर वाला जो है ना वो तहज्जुद पढ़ रहा था, और तहज्जुद के अंदर जो है अलम यानी लिल्लज़ीना आमनु अन तख़्शा क़ुलूबुहुम लिज़िक्रिल्लाह वाली आयत आ गई। ईमान वालों के वास्ते कि अभी टाइम नहीं आया कि उनका दिल नरम हो जाए अल्लाह के जिक्र के लिए। अरबी आती थी, नमाज के आदि थे, फ़र्ज नमाज तो पढ़ते थे, अरबी आती थी, तहज्जुद का वक़्त है, वो बेचारा किस इखलास से पढ़ रहा था कि घर वाला, उसने कहा अलम यानी लिल्लज़ीना आमनु अन तख़्शा क़ुलूबुहुम लिज़िक्रिल्लाह। अल्लाह पाक फरमाते हैं क्या ईमान वालों के वास्ते वक़्त नहीं आया कि उनके दिल अल्लाह के लिए नरम पड़ें, झुक जाएँ, आजिज़ बन जाएँ। बस दिल पे तीर के जैसे लग गया, जो आवाज़ छत पे से आई तीर के जैसे, यानी घर में से आई छत पर आई तीर के जैसी लग गई। आ गया परवरदिगार, आ गया, आ गया टाइम, आ गया परवरदिगार, बोले उतर गए, तौबा कर लिए उसी वक्त, और जाके पूरे ज्ञान को जमा करके बोले ऐसा किस्सा पेश आया है और आज से मेरी तलवार तोड़ दे रहा हूँ और तौबा कर ले रहा हूँ, क्या राय है आप लोगों की। बोले सरदार आप लीडर हैं हमारे, आप लीडर हैं। पूरा का पूरा ग्रुप 200 आदमियों का ग्रुप था उनका, वो पूरा का पूरा ग्रुप तौबा कर लिया, जितने पैसे उनके पास थे लूटे हुए वो सब के पास ले आके माफ़ी चाह चाह के वापिस करे, और भी बड़े 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 बन गए। फिर तो फिर ज़ाहिदुल हरमैन, फिर तो इबादत के वास्ते हरमैन में जाके पड़ गए फुज़ैल इब्न अय्याज, फिर तो हरमैन में ही पड़ गए, और इतने मशहूर हुए अपने वक्त के इतने बड़े बुजुर्गों में से कि अब्दुल्लाह इब्न मुबारक जो ताजिर थे उनसे पूछा गया कि आपको कमी क्या है, आप बहुत पैसे वाले हैं, आप फिर क्यों तिजारत कर रहे हैं। तो बोले मैं फुज़ैल इब्न अय्याज और उस जैसों के लिए कर रहा हूँ तिजारत, जो भी कमाता हूँ उधर भेज देता हूँ। वो लोग हरमैन में बैठ के इबादत कर रहे हैं, कभी मक्के में कभी मदीने में रहते हैं, ज़िंदगी वक्फ कर दी अपनी इबादत के वास्ते उन्होंने वहाँ। या आबिद अल हरमैन इला अबसरतना عبداللہ بن مبارک کے اشعار ہیں نا، لکھ کے بھیجا تھا ایک مرتبہ، اے عابد الحرمین، اے حرمین کے عابد. دوستی بھی تھی، خدمت بھی کرتے رہتے تھے، لیکن کبھی لکھ کے بھی، محدث بھی تھے عبداللہ بن مبارک بہت بڑے، تو کہنے لگے اے عابد الحرمین، تیرے رخسار آنسوؤں سے بھیگتے رہتے ہیں، حرم میں تیرے رخسار آنسوؤں سے بھیگتے رہتے ہیں، کاش تو ہم کو دیکھتا کہ ہمارے رخسار خون سے بھیگتے رہتے ہیں اللہ کے راستے میں. یہ لکھ کے بھیجا تھا انہوں نے، چونکہ یہ ہمیشہ جہاد میں رہتے تھے، عبداللہ ابن مبارک جہاد میں رہتے تھے. انہوں نے کہا کہ تیرے کلے اور تیرے رخسار جو ہے نا وہ آنسوؤں سے بھیگتے ہیں حرم میں، اور ہمارے بھی رخسار ہیں اللہ کے راستے میں خون سے بھیگتے رہتے ہیں، مار لگتا رہتا ہے، چوٹ آتی رہتی ہے. تو یہ ہے مسئلہ کہ باہر جب ہم نکلتے ہیں اندر، تو کسی کو حقیر نہیں سمجھنا ہے، ہم ہیں سب سے حقیر، ہمیں سب سے چھوٹے. اخلاق سیکھنا جو ہے نا اس وقت کی بڑی ضرورتوں میں سے ہے، ہمارے اخلاق صحیح ہو جائیں، توازن کی حقیقت آ جائے، کبر اور بڑاپن نکل جائے. تو ساتھیوں کے ساتھ میں بھی اکرام مسلم کا راز اصل یہی ہے، یہ پہلو بھی مذاکرے میں بہت اہم ہوتا ہے، اور تشکیل کرنا، ان کا ذہن بنانا، اللہ کے راستے میں نکلنے کی تشکیل کرنا، ترغیب دینا. اور اللہ کے راستے میں نکلنے کی تشکیل کی آپ ترغیب دیے نا، تو بات کا رخ جو ہے نا وہ بےہودگی کی طرف جانے سے بچ جاتا ہے. ساتھی ہے نا، کبھی ہنسنا بھی پڑتا ہے، کبھی دل لگی بھی کرنی پڑتی ہے، کبھی تفریح بھی کرنی پڑتی ہے شگفتگی کے لیے، ورنہ ایک دم رکھا پن جو ہے نا صحیح نہیں رہتا. منہ بنا لے کے بیٹھے ہوئے ہیں، رکھے پن کے ساتھ میں رہیں، طبیعتوں کے اندر بشاشت نہیں آتی. اس سے طبیعت کی بشاشت کے واسطے ہنسنا، بولنا، ہنسانا، اور یہ عاجزی کی علامتوں میں سے ہے. جس آدمی کے اندر توازو ہوتی ہے وہ ہنستا بولتا ہے، جس آدمی کے اندر توازو نہیں ہوتی وہ ہمیشہ منہ بنا کے بیٹھتا ہے، یہ لکھا ہے کتابوں میں. مگر اس میں ایک تھوڑا سا انبیلنس بنا کب آتا ہے، جب اس ہنسنے بولنے کے اندر نان ویج لطیفے شروع ہو جاتے ہیں، بات کا رخ بےہودگی کی طرف جاتا ہے. تو یہ جو تشکیلی بات ہے، مذاکروں کی جو بات ہے، اللہ کے راستے کی اہمیت ہے، خروج کی اہمیت ہے، مجاہدوں کی اہمیت ہے، آپس میں جب اس رخ پہ ہماری بات چیت چل رہی ہوتی ہے نا، تو بہت بیلنس کے ساتھ میں وقت نکل رہا ہوتا ہے. اور یہ جو ہماری آپس کی تنہائیوں کی گفتگو، ویسی خامہ انفرادی وقت کی بات چیت وغیرہ، اس وقت ہی ذہن بنتا ہے مستقل جماعت میں ٹائم لگانے کا یا گھر کو بھاگنے کا، ٹائم بڑھانے کا یا نہیں بڑھانے کا، وہ خالی وقتوں میں بنتا ہے اصل ذہن، ادھر ذہن کام کر رہا ہوتا ہے. اللہ پاک ہم سب کو توفیق عطا فرمائے، آسانی فرمائے.